الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وصحبه أجمعين أما بعد بیسویں پارے میں سورۃ النمل کا جو حصہ ہے اس کا بالکل ابتدائی حصے میں اللہ سبحانہ و تعالیٰ نے اپنی وحدانیت کے اور قدرت کے پانچ دلائل بیان فرمائے ہیں اور سوالات کے انداز میں اللہ سبحانہ و تعالیٰ نے لوگوں سے پوچھا ہے جو لوگ شرک کرتے ہیں ان سے پوچھا ہے امن خلق السماوات والارض کیا وہ ذات جس نے آسمان زمین کو پیدا کیا تمہارے لیے آسمان سے بارش نازل کی اس سے جو ہے وہ باغات بنائے خوبصورت اور تمہارے لیے تو ممکن نہیں تھا کہ تم اس کے درخت اگاتے کیا اس اللہ کے ساتھ بھی کوئی معبود ہو سکتا ہے یہ لوگ غلط بات کی طرف جو ہے وہ جاتے ہیں اور انصاف کی بات نہیں کرتے ہیں اس سے پھر جاتے ہیں دوسری دلیل بیان فرمائی کہ وہ ذات جس نے زمین کو اس قابل بنایا کہ اس پر ٹھہرا جا سکے اور زمین کے اندر سے جو ہے وہ نہریں نکالی اور زمین کے اوپر پہاڑ گاڑے اور زمین کے اندر ایسے دریا اور سمندر بنائے جن کے درمیان آپس میں رکاوٹ ڈالی ہوئی ہے اور ایک دوسرے سے ملتے نہیں ہیں کڑوے اور میٹھے سمندر کڑوا اور میٹھا پانی یا کالا اور نیلا پانی ایک دوسرے سے ملتا نہیں ہے کیا اس اللہ کے ساتھ کوئی اور معبود بھی ہو سکتا ہے لوگ اکثر لوگ علم نہیں رکھتے تیسری دلیل فرمائی کہ کیا وہ ذات جو پریشان کو اس وقت جب کہ وہ پکارتا ہے جواب دیتی ہے جب پریشان آدمی اس کو پکارتا ہے تو اس کو جواب دیتا ہے اور اس کی پریشانی کو دور کرتا ہے اور تم لوگوں کو زمین میں نائب بناتا ہے وارث بناتا ہے کیا اس اللہ کے ساتھ بھی کوئی معبود ہو سکتا ہے چوتھی دلیل بیان فرمائی کہ کیا وہ ذات جو تمہیں خشکی اور سمندر کی تاریکیوں میں ہدایت دیتی ہے راستہ دکھاتی ہے اور تمہارے لیے بارشوں سے پہلے ہواؤں کو خوشخبری بنا کر بھیجتی ہے کیا اس اللہ کے ساتھ بھی کوئی معبود ہو سکتا ہے اللہ تو ان تمام چیزوں سے بہت بلند ہے جن کو یہ شریک ٹھہراتے ہیں پانچویں دلیل بیان فرمائی کہ کیا وہ ذات جس نے پہلی مرتبہ لوگوں کو پیدا کیا وہی دوبارہ سے لوگوں کو پیدا کرے گی وہی آسمان اور زمین سے جو ہے تمہیں رزق دیتی ہے کیا اس ذات کے ساتھ کوئی اور بھی معبود ہو سکتا ہے قل ہاتوا برہانکم ان کنتم صادقین یہ تو ہمارے دلائل ہیں آپ ان سے فرمائیے کہ ان کے پاس اگر کوئی دلائل ہیں تو وہ اپنے دلائل لے کے آئیں اب یہ قرآن کریم کے جو دلائل ہیں آپ اندازہ لگائیے کہ عقل مند سے عقل مند آدمی کے سامنے پیش کیے جائیں بیوقوف سے بیوقوف آدمی کے سامنے پیش کیے جائیں شہروں میں رہنے والوں کے سامنے پیش کیے جائیں دیہات میں رہنے والوں کے سامنے پیش کیے جائیں سب کے لیے برابر ہیں قرآن کریم ایسی باریک باتیں نہیں کرتا ہے کہ جو کسی کی سمجھ سے اوپر ہوں ایسی عام باتیں کرتا ہے جو ایک کامن مین کے لیے جو ہے اپیلنگ ہوتی ہیں اس کو سمجھ میں آتی ہیں کہ ہاں یہ تو سب نظر آ رہا ہے اگر کسی نے اپنی آنکھوں پر بالکل ہی پٹی باندھ لی ہو یا بالکل پکا ہی جو ہے وہ عناد پر اتر آیا تو الگ بات ہے ورنہ ان دلائل کا کوئی جواب نہیں دے سکتا سب یہی کہیں گے کہ ہاں اللہ کے علاوہ تو اور کوئی نہیں ہے یہ سارے کام تو اللہ ہی کر سکتا ہے اور کوئی نہیں کر سکتا کافروں کے سامنے جب ان کو کہا جاتا تھا کہ دیکھو بھائی سیدھے چلو ورنہ اللہ کا عذاب آئے گا تو وہ ان کے طرف سے آتا تھا لقد وعدنا هذا نحن وآباؤنا من قبل پھر کب آئے گا ہم سے پہلے والوں کو بھی اسی عذاب سے ڈرایا گیا تھا ہمیں بھی ڈرایا جا رہا ہے آخر کب آئے گا ان هذا الا اساطیر الاولین یہ تو پچھلوں کی کوئی جو ہے وہ قصے کہانیوں کی باتیں اور کچھ نہیں ہے اللہ سبحانہ وتعالیٰ نے فرمایا قل سیروا فی الارض زمین میں گھوم کے دیکھو فانظروا کیف کان عاقبۃ المجرمین اور دیکھو مجرموں کا انجام کیا ہوا تھا تو تمہیں پتہ چل جائے گا کہ اللہ کی طرف سے عذاب آتا ہے یا نہیں آتا ہے اور اتنی جلدی نہ مچاؤ کہیں تمہارے اوپر کچھ تھوڑا سا حصہ بھی آ گیا تو تمہیں اندازہ ہو جائے گا کہ اللہ کا عذاب ہوتا کیا ہے وَمَا مِنْ غَائِبَةٍ فِي السَّمَاءِ وَالْأَرْضِ إِلَّا فِي كِتَابٍ مُبِينٍ آسمان زمین کے اندر جو بھی چھپی ہوئی چیز ہے وہ ہمارے اعتبار سے چھپی ہوئی ہے ورنہ اللہ کے یہاں پہلے سے ایک کتاب کے اندر لکھی ہوئی ہے جو بالکل واضح کتاب ہے لوہے محفوظ کے اندر ہر چیز جو ہے وہ پہلے سے لکھی ہوئی ہے تقدیر کے اندر ہر چیز پہلے سے لکھی ہوئی ہے انسانوں کے اعتبار سے وہ غائب اور حاضر ہوتی ہے سامنے اور چھپی ہوئی ہوتی ہے اللہ کے اعتبار سے سب برابر ہے ان هذا القران يقص على بني اسرائيل اكثر الذي هم فيه يختلفون. قران کریم, یہ قران جو ہے بنی اسرائیل کے سامنے اکثر وہ باتیں بیان کرتا ہے جس میں ان کا آپس میں اختلاف ہے, یعنی بنی اسرائیل کی اپنی چیزوں میں جو اختلاف ہے قران کریم اس کو کھول کھول کے بیان کر دیتا ہے. اس سے پتہ چلتا ہے کہ قران کریم اللہ ہی کی طرف سے ہے. اگر اللہ کی طرف سے نہ ہوتا تو یہ کیسے ممکن تھا کہ حضور صلی اللہ علیہ وسلم کی زبان سے وہ باتیں سامنے آتی جن کا آپس میں بنی اسرائیل کا بھی کیا ہے اختلاف ہے. تو یہ اللہ سبحانہ وتعالی کی طرف سے جناب نبی کریم صلی اللہ علیہ وسلم کے لیے ایک دلیل ہے کہ قرآن کریم بنی اسرائیل کی ان باتوں کو کھول کھول کر بیان کرتا ہے جن میں ان کا آپس کا اختلاف ہے. قیامت کا منظر اللہ سبحانہ وتعالی جگہ جگہ قرآن کریم کے اندر جو ہے وہ پیش کرتے ہیں, اور مقصد یہی ہوتا ہے کہ انسان اپنے آپ کو اس کے لیے تیار کرے. وَيَوْمَ يُنفَخُ فِي الصُّور, جس دن سور پھونکا جائے گا. فَفَزِعَ مَن فِي السَّمَاوَاتِ وَمَن فِي الْأَرْضِ إِلَّا مَن شَاءَ اللَّهُ, آسمان زمین میں جو بھی ہوگا سب کے دل دہل جائیں گے سوائے اس کے جس کو اللہ چاہے, سب جو ہے وہ پریشان ہو جائیں گے, سب کے چہروں پہ جو ہے ہوائیاں اڑنے لگیں گی. یہ پہلا سور ہوگا سورہ زمر کی روشنی میں. پھر دوسرا جب سور پھونکا جائے گا تو سارے کے سارے لوگ مر جائیں گے. پھر تیسری مرتبہ جب سور پھونکا جائے گا تو سارے کے سارے لوگ جو ہیں وہ دوبارہ سے کھڑے ہو جائیں گے قیامت کے دن کے لیے. اور پھر قیامت کا دن جب قائم ہوگا, وَتَرَى الْجِبَالَ تَحْسَبُهَا جَامِدَةً وَهِيَ تَمُرُّ مَرَّ السَّحَابِ, یہ ان پہاڑوں کو تم دیکھ رہے ہو تمہیں یہ لگتے ہیں کہ یہ بالکل گڑے ہوئے ہیں, لیکن جب اللہ کا حکم آئے گا تو یہ بادلوں کی طرح چل رہے ہوں گے. یہ پہاڑ جو ہیں یہ بادلوں کی طرح چل رہے ہوں گے. ابھی تو تمہیں کیا نظر آتے ہیں, گڑے ہوئے نظر آتے ہیں. سن اللہ الذی اتقن کل شیء, اللہ ہی کی تخلیق ہے, اللہ تعالیٰ نے ہر چیز کو بہت مضبوط پیدا کیا ہے. پھر اصول بیان فرمایا کہ من جاء بالحسنۃ فلہ خیر منہا, جو کوئی نیکی لے کے آئے گا تو وہ اسی کے کام آئے گی. وَهُمْ مِنْ فَزَعِ يَوْمَئِذٍ آمِنُونَ, اور اس دن جو بے ہوشی اور اس دن جو خوف کی کیفیت ہوگی اس سے ایسے لوگ محفوظ ہوں گے. وَمَنْ جَاءَ بِالسَّيِّئَةِ, اور جو برائی لے کر آئے گا. فَكُبَّتْ وُجُوهُهُمْ فِي النَّارِ, تو ان کے چہروں کو آگ کے اندر جو ہے وہ الٹے منہ ڈال دیا جائے گا. ہل تجزون الا ما کنتم تعملون, اور یہ کہا جائے گا کہ تمہیں اسی کا بدلہ دیا جا رہا ہے جو تم کیا کرتے تھے. آگے فرمایا کہ حضور صلی اللہ علیہ وسلم کو حکم دیا, وَأُمِرْتُ أَنْ أَكُونَ مِنَ الْمُسْلِمِينَ, مجھے حکم ہے کہ میں مسلمان ہوں. وَأَنَا أَتْلُوَ الْقُرْآنَ, اور میں قرآن کی تلاوت کروں, اور میں قرآن کریم کی تلاوت کروں. فَمَنِ اهْتَدَى فَإِنَّمَا يَهْتَدِي لِنَفْسِهِ, جو ہدایت کے راستے پہ چلے گا تو اپنے لیے چلے گا, جو ہدایت کے راستے پہ چلے گا تو اپنے لیے چلے گا. وَمَنْ ضَلَّ, اور جو گمراہی کے راستے پہ چلے گا. فَقُلْ إِنَّمَا أَنَا مِنَ الْمُنذِرِينَ, تو آپ فرما دیجئے میرا کام صرف ڈرانا ہے, پکڑ کے جو ہے وہ ہٹانا میرا کام نہیں ہے, میں صرف ڈرا سکتا ہوں. وَقُلِ الْحَمْدُ لِلَّهِ, آپ فرما دیجئے کہ تمام تعریف اللہ ہی کے لیے ہے. سَيُرِيكُمْ آيَاتِهِ, وہ اپنی نشانیاں تمہیں دکھلاتے ہیں. فَتَعْرِفُونَهَا, تاکہ تم ان کو سمجھ سکو. وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ, اللہ تعالیٰ تمہارے اعمال سے غافل نہیں ہے. اس پر سورۃ النمل مکمل ہوتی ہے, اور اس کے بعد سورۃ القصص کا آغاز ہوتا ہے. یہ مکی سورت ہے, اور اس کا اکثر حصہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کے قصے پر مشتمل ہے. اکثر حصہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کے قصے پر مشتمل ہے. اللہ سبحانہ و تعالیٰ اس کا آغاز فرماتے ہیں حروف مقطعات توسیم میم سے, تلک آیات الکتاب المبین. نتلو علیک من نبأ موسیٰ و فرعون, اللہ تعالیٰ خود فرماتے ہیں کہ ہم تمہیں بتلاتے ہیں فرعون اور موسیٰ کا قصہ, ہم تمہیں بتلاتے ہیں فرعون اور موسیٰ کا قصہ ان لوگوں کے لیے کہ جو ایمان لائیں. کیا تھا مسئلہ؟ ان فرعون علا فی الارض, فرعون نے زمین میں سرکشی اختیار کی, تکبر اختیار کیا, یوں کہنے لگا انا ربکم الاعلا, میں تمہارا سب سے بڑا کیا ہوں, رب ہوں, یہاں تک چلا گیا. اور کیا کیا؟ وجعل اہلہا شیعا, مصر کے لوگوں کو ٹکڑوں ٹکڑوں میں تقسیم کر دیا. یہ آج بھی استعمار کا کام یہی ہے, ڈیوائیڈ اینڈ رول جو اصول ہے کہ لوگوں کو کیا کر دو, تقسیم کر دو, آپس میں اختلاف کرتے رہیں گے, تم مزے سے کیا کرتے رہو, حکومت کرتے رہو. یہ پرانا اصول ہے, فرعون بھی اسی اصول پہ کام کر رہا تھا. وجعل اہلہا شیعا, اس نے اس زمین کے لوگوں کو ٹکڑوں ٹکڑوں میں بانٹ دیا, طبقات بنا دیے, کچھ اس کے اپنے طبقات, کچھ دوسرے کے طبقات, یہ آپس میں ایک دوسرے سے جو ہے وہ الجھتے رہتے تھے. اور فرعون جو ہے وہ مزے سے اپنی حکومت کرتا رہتا تھا. ان میں جو سب سے ہلکا طبقہ تھا وہ بنی اسرائیل تھے, ان کے اوپر خوب ظلم ڈھاتا تھا, ان کے اوپر خوب ظلم ڈالتا ہے. یستضعف طائفۃ منہم, ان میں سے ایک جماعت کو بالکل کمزور سمجھتا تھا وہ. یذبح ابناءہم ویستحیی نساءہم, ان کے بچوں کو لڑکوں کو قتل کروا دیتا تھا, ذبح کروا دیتا تھا. ویستحیی نساءہم, اور ان کی خواتین کو جو ہے وہ زندہ چھوڑ دیتا تھا. انہ کان من المفسدین, وہ بہت فساد مچانے والوں میں سے تھا. آج بھی استعمار کا یہی کام ہے, عالمی استعمار جو ہے سامراجی طاقتوں کا یہی کام ہے کہ پوری دنیا کے اندر لوگوں کو طبقات کے اندر تقسیم کیا ہوا ہے تاکہ کوئی ان کے مقابلے میں کھڑا نہ ہو, کوئی اجتماعی طاقت قوت کسی کی نہ بنے. خود ممالک کی سطح پر بھی یہی ہے, بر اعظموں کی سطح پر بھی یہی ہے. کچھ جو ہے وہ عالمی طاقتیں ہیں جو پوری دنیا گلوبل لیول پہ جو ہے وہ یہی کام کر رہی ہوتی ہیں کہ لوگوں کو تقسیم کر کے رکھو, گروپس بنا کے رکھو. اور ملکی سطح پر بھی جو ہے وہ یہی صورتحال ہوتی ہے کہ لوگوں کو ڈیوائڈ کر کے رکھو تاکہ جو ہے ان کی قوت کسی طرح سے مجتمع نہ ہو جائے اور یہ کہیں ہمارے مقابلے میں کھڑے نہ ہو جائیں. وَنُرِيدُ أَنَّ مُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ, اللہ تعالیٰ جب چاہتے ہیں تو ان لوگوں کو پر احسان کر دیتے ہیں جو زمین میں کمزور سمجھے جاتے ہیں. وَنَجْعَلَهُمْ أَئِمَّةً, اور ان کو لیڈر بنا دیتے ہیں, اٹھا کے اس پس طبقے کو کیا کر دیتے ہیں, لیڈر کی سطح پر پہنچا دیتے ہیں. حضرت صحابہ کرام جس وقت اسلام دنیا میں آیا تو اس وقت ان کی حیثیت کیا تھی, انتہائی گوار قسم کی قوم سمجھی جاتے تھے. کوئی ان کے اندر آپس میں اتحاد و اتفاق نام کی کوئی چیز نہیں تھی. اللہ سبحانہ و تعالیٰ نے احسان فرمایا اور دنیا کے اوپر حکومت کرنے لگ گئے. وَنُرِيدُ أَنَّ مُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ, ہم ان کمزور لوگوں کو لیڈر بنا دیتے ہیں اور ان کمزور لوگوں کو جو ہے وہ زمین کا وارث بنا دیتے ہیں. وَنُمَكِّنَ لَهُمْ فِي الْأَرْضِ, انہیں زمین کے اندر قدرت دے دیتے ہیں, اقتدار دے دیتے ہیں. وَنُرِيَ فِرْعَوْنَ وَهَامَانَ وَجُنُودَهُمَا مِنْهُمْ مَا كَانُوا يَحْذَرُونَ, اور ہم نے فرعون کو وہ دکھانا تھا, حامان کو وہ دکھانا تھا, ان کے لشکر کو وہ دکھانا تھا جس سے وہ پہلے ڈرتے تھے. روایات سے یہ معلوم ہوتا ہے کہ فرعون نے خواب دیکھا تھا کہ جس کی تعبیر یہ بتائی گئی کہ بنی اسرائیل کے اندر ایک بچہ پیدا ہوگا اور اس کے ہاتھ پر تمہاری مملکت کیا ہو جائے گی, ریاست ساری ختم ہو جائے گی. اس وقت سے اس نے بچوں کو قتل کروانا شروع کیا اور اسی خوف میں کہ کہیں یہ نہ ہو جائے, لیکن اللہ تعالیٰ کا جو فیصلہ تھا وہ ہو کے رہا. فرعون کو حامان کو جن چیزوں سے ڈر لگتا تھا اللہ تعالیٰ نے وہی کروا دیے. موسیٰ علیہ الصلوۃ والسلام کی والدہ محترمہ جب ان کی ولادت ہوئی تو بڑی پریشان ہوئی کہ اب ان کو قتل کر دیا جائے گا. اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے ان کی والدہ کو یہ پیغام دیا, ان ارضعیہ, ان کو دودھ پلاؤ. فإذا خفت علیہ, جب تمہیں ڈر لگے کہ اب فرعون کے لشکر کے ہاتھ لگ جائیں گے, یہ فرعون کے سپاہیوں کے ہاتھ لگ جائیں گے, تو ان کو جو ہے وہ دریا میں ڈال دو, اور خوف کرنے کی ضرورت نہیں ہے, پریشان ہونے کی ضرورت نہیں ہے, ہم ان کو تمہارے پاس دوبارہ لوٹائیں گے. ہم ان کو دوبارہ, انا رادوہ الیک, ہم ان کو دوبارہ سے تمہارے پاس لوٹائیں گے. وجاعلوہ من المرسلین, اور ہم ان کو پیغمبروں میں سے بنائیں گے. اب چل پڑا صندوق, چل رہا ہے دریا کے اندر, اور کس کے ہاتھ لگ رہا ہے, فالتقطہ آل فرعون, فرعون کے لوگوں کے ہاتھ میں لگ گیا. لیکون لہم عدوا وحزنا, اس لیے ہاتھ میں لگا تاکہ یہ بچہ ان کا دشمن بنے. وحزنا, اور ان کے درد, سر کا درد بنے. ان کے سر کا کیا بنے گا, درد بنے گا. آخر میں آگے جا کے اس پر غم ہوگا, ان کو افسوس ہوگا کہ یہ کیا ہم نے اس بچے کو اٹھا لیا. ان فرعون و حامان و جنودہما کانوا خاطئین, فرعون حامان اس کے لشکر جو ہے ان سے غلطی ہو گئی, خطا ہو گئی, غلط کام کر لیا, بچے کو اٹھا لیا, کیونکہ اللہ کی تقدیر تھی اٹھانا ہی تھا انہوں نے. واصبح فؤاد ام موسی فارغا, دوسری طرف جب اٹھایا تب بھی فرعون کا ارادہ تھا کہ اس کو قتل کروا دے, لیکن فرعون کی اہلیہ حضرت آسیہ نے اس وقت اس طرح کی بات کی کہ جس کی وجہ سے اس نے رکھ لیا. انہوں نے کہا کہ وقالت امراۃ فرعون قرۃ عین لی ولک, ہو سکتا ہے ہماری آنکھوں کی ٹھنڈک بن جائے بچہ, لا تقتلوا, اس کو قتل نہ کرو, عسى ان ينفعنا, ہو سکتا ہے ہمیں کوئی کام دے, او نتخذہ ولدا, یا ہم اس کو اپنا بیٹا ہی بنا لیں. وہم لا یشعرون, کسی کو پتہ بھی نہیں چلے گا. دوسری طرف فرعون, موسیٰ علیہ السلام کی والدہ جو ہے وہ پریشان ہو رہی ہے. واصبح فؤاد ام موسیٰ فارغا, ان کا دل جو ہے وہ اڑ رہا ہے بالکل پریشانی میں. ان کادت لتبدی بھی, ہاں قریب تھا کہ وہ راز ظاہر کر دیتی, قریب تھا کہ وہ راز ظاہر کر دیتی کہ یہ بچہ کس کا ہے, میرا ہے یہ, میں نے اپنا بچے کو کیا کر دیا تھا, صندوق میں ڈال دیا تھا. لیکن اللہ سبحانہ وتعالی نے ان کے دل کو مضبوط کر دیا اور آخر جو ہے وہ بچہ دوبارہ سے ان کے پاس اس طرح سے پہنچا دیا. وحرمنا علیہ المرادع, فرعون نے موسیٰ علیہ السلام کے لیے دودھ پلوانے والی پلانے والی بلوائی, کسی کا بھی دودھ قبول نہیں کر رہے, وہ کسی کے پاس بھی جو ہے وہ دودھ نہیں پی رہے. उनकी बहन जो है जिनको उनकी वालदा ने भेजा था कि जाओ देखो मूसा के साथ क्या हुआ, वो वहां पहुंच गई। उनको पता चला कि ये किस्सा पेश आ रहा है, उन्होंने कहा कि मैं एक खातून बताती हूँ, उनका दूध ये कबूल कर लेगा। बुलवाओ जी, बुलाया उनकी वालदा मोहतरमा को, उनका दूध फौरन उन्होंने कबूल कर लिया और वो उनके हवाले कर दिया गया, जाओ इनको दूध पिलाओ। अल्लाह ताला ने फैसला वादा किया था इन्ना रादू इलैकी कि हम तुम्हारे पास इसको वापस लौटाएंगे, इंतजाम अल्लाह ताला ने ये किया। ये देखिए दुनिया के अंदर जो भी काम हो रहे होते हैं अल्लाह उसका इंतजाम कैसा फरमाते हैं, किस तरह से एक नज़म बनाते हैं कि इंसान की अकल बाज़ोका दंग रह जाती है, तो इंसान सोच रहा होता है कि ये काम होगा कैसे, जब हो जाता है तो हैरान होता है कि ये ऐसे, अच्छा ऐसे हुआ, फिर ये हुआ, फिर ये हुआ, हैरान हो जाता है कि अल्लाह ताला ने उसके रास्ते और उसके असबाब किस तरह से बनाए। बात यही है कि अल्लाह पाक के साथ अगर हमारा ताल्लुक मजबूत हो जाए तो वमय तकिल्ला यजअल लहु मखरजा, जो अल्लाह से डरेगा अल्लाह उसके लिए रास्ते बना देंगे, अल्लाह उसके लिए रास्ता निकाल देंगे। और वहां से रिस्क अता फरमाएंगे जहां उसका ख्याल भी नहीं होगा, गुमान भी नहीं होगा, वहां से अल्लाह ताला उसको क्या करेंगे, रिस्क अता फरमाएंगे। शर्त यह है कि अल्लाह से तकवा इख्तियार करें इंसान। ये किस्सा हजरत मूसा अलैहिस्सलाम का बयान फरमाया कि जब मूसा अलैहिस्सलाम बड़े हो गए तो अल्लाह ताला ने उस फिरौन के महल के अंदर उनको बड़ा कर दिया। एक दिन एक जगह से गुजरे तो दो आदमी लड़ रहे थे, आपस में लड़ रहे थे, एक जो है वो मूसा अलैहिस्सलाम की कौम से था, बनी इसराइल से, और दूसरा फिरौन की कौम सा किप्ती था। तो मूसा अलैहिस्सलाम की कौम से जो था उसने आवाज लगाई कि मेरी मदद करो, मूसा अलैहिस्सलाम ने आगे बढ़ के उस दूसरे को एक घूसा लगाया और उससे काम पूरा हो गया, वो मर गया। मूसा अलैहिस्सलाम को फौरन एहसास हुआ कि ये गलत हो गया, वो ये नहीं करना चाहते थे, फौरन फरमाया कि قال هذا من عمل الشيطان, ये तो शैतानी काम हो गया, انه عدو مضل مبين, यकीन शैतान जो है वो वाज़ह तौर पर गुमराह करने वाला है। قال ربي اني ظلمت نفسي, फौरन अल्लाह से माफी मांगी, ए मेरे रब मुझसे गलती हो गई है, फ़ग़फ़िर ली, मुझे माफ़ फरमा दीजिए, फ़ग़फ़र ला, अल्लाह ने उनको माफ़ कर दिया, इन्नहु हुवल ग़फ़ूरुर रहीम, बेशक अल्लाह ताला खूब माफ़ फरमाने वाले, खूब रहम फरमाने वाले हैं। क़ाल रब्बी बिमा अनअमत अलैया, फरमाया कि ए मेरे रब आपने जो मेरे ऊपर इनाम किया है, फ़लन अकूना ज़हीरन लिलमुजरिमीन, मैं कभी भी ज़ालिमों का, मुजरिमों का साथी नहीं बनूंगा, कभी भी मुजरिमों का मददगार मैं नहीं बनूंगा। ये देखिए ये एक पैगंबराना शान है, अभी नबूवत अता नहीं हुई है लेकिन पैगंबर की जो तरबियत होती है अल्लाह सुबहानहु तआला खुद ही फरमा रहे होते हैं, तो ये पैगंबराना शान है कि जैसे ही गलती का एहसास हो फौरन उसका एतराफ हो। ये चीज हमारे अंदर कम होती है कि गलती का एहसास होने के बावजूद जो है उसका एतराफ नहीं होता, शर्मिंदगी नहीं होती, अल्लाह ताला से माफ़ी नहीं मांगी जाती, जिसकी वजह से गलती बढ़ती चली जाती है। सही तरीका यह है कि जब इंसान को समझ में आ जाए कि गलती है तो फौरन उसको मान ले, अल्लाह के सामने जो है वो अपनी दरख्वास्त रख दे कि अल्लाह माफ़ फरमा दीजिए, और अपने इरादे और अज़म का इरादा इजहार करे कि आइंदा कभी ऐसा नहीं होगा, फलन अकूना ज़हीरन लिलमुजरिमीन, आइंदा हरगिज़ हरगिज़ जो है वो मैं कभी किसी मुजरिम का साथी नहीं बनूंगा। अब उसके बाद अगले दिन परेशान है हजरत मूसा अलैहिस्सलाम कि किसी को पता चल गया तो क्या होगा, इसी कैफियत में निकलते हैं, देखते हैं वो कल वाला आदमी फिर एक और आदमी से लड़ रहा है, और फिर उसने आवाज दी मूसा अलैहिस्सलाम को कि मेरी मदद कीजिए। मूसा अलैहिस्सलाम को यह पता था कि गलती फिरौन की है, गलती फिरौनी की है, क्योंकि वहां यही सूरत हाल थी कि बनी इसराइल के साथ जो है वो फिरौनी जुल्म किया करते थे, उसको सबक सिखाते, लेकिन उससे पहले मूसा अलैहिस्सलाम ने इस शख्स को समझाने की कोशिश की कि क्या तुम हर रोज लड़ते रहते हो, तुम्हारा कोई काम नहीं है। जब ये कहा तो उसको ऐसा लगा कि आज घूसा मुझे लगेगा, आज घूसा किसको लगने वाला है, मुझे लगने वाला है। वो चीख पड़ा, मूसा तुम्हारा और कोई काम नहीं है, तुमने कल भी एक आदमी को कत्ल कर दिया था, आज भी जो है वो कत्ल करने चलो। उसे असल में अपनी जान का खौफ हो रहा था, वो ये समझ रहा था कि मुझे मारने आ रहे हैं, हालांकि हज़रत मूसा अलैहिस्सलाम उसी फिरौनी ही को सबक सिखा रहे थे, लेकिन जो है क्या कहते हैं उसने फौरन से बोल पड़ा और राज जाहिर हो गया कि कल जो कत्ल हुआ था वो हजरत मूसा अलैहिस्सलाम के हाथ से हुआ था। अब जो है वो फौरी तौर पर फिरौन के दरबार में फैसले होना शुरू हुए कि मूसा अलैहिस्सलाम को क्या किया जाए, गिरफ्तार करवाया जाए और सजा दी जाए। तो वहां एक शख्स जो मुसलमान हुआ हुआ था वो दौड़ता हुआ हजरत मूसा अलैहिस्सलाम के पास आया और उसको उनसे अर्ज किया कि आपके खिलाफ क्या हो रहे हैं, फैसले हो रहे हैं, इन्नल मला यातमिरून बिका, आपके बारे में जो है वो सरदार सारे मशवरा कर रहे हैं, लियक्तुलू का, कि आपको कत्ल कर डाले, फखरुज इन्नी लका मिनन नासिहीन, आप यहां से निकल जाइए, मैं आपका बड़ा खैरख्वाह हूं। موسیٰ علیہ السلام وہاں سے نکل پڑے اور ساتھ میں دعا بھی کر رہے ہیں کہ رب نجینی من القوم الظالمین، اے میرے رب ظالم لوگوں سے مجھے نجات عطا فرما دیجئے. اب مدین کی طرف، مدین ایک بستی تھی، اس کی طرف جا رہے ہیں اور اللہ تعالیٰ سے جو ہے وہ دعا بھی کرتے جا رہے ہیں کہ عسا ربی ان یہدینی سواء سبیل، امید ہے کہ میرا رب جو ہے وہ مجھے سیدھا راستہ دکھائی دے گا. مدین جب پہنچتے ہیں تو وہاں پہ ایک قصہ پیش آتا ہے، وہاں جا کے بیٹھتے ہیں تو دیکھتے ہیں کہ ایک کنواں ہے اور وہاں پہ لوگ جو ہے وہ اپنے جانوروں کو پانی پلا رہے ہیں. اسی دوران دو لڑکیاں آتی ہیں شرم اور حیا کے ساتھ اور بڑی شریف زادیاں، وہ جو ہے وہ ایک طرف کھڑی ہو جاتی ہیں، انتظار کر رہی ہوتی ہیں. موسیٰ علیہ السلام جب ان سے پوچھتے ہیں کہ بھائی تم کیوں نہیں اپنے جانوروں کو پانی پلا رہی ہو، تو وہ یہ کہتی ہیں کہ یہ سارے مرد ہیں، یہ جب تک فارغ نہیں ہو جائیں گے تب تک ہم تو آگے نہیں بڑھ سکتی ہیں. ہمارے والد صاحب جو ہیں نا وہ بہت بوڑھے ہیں، ہمارے والد صاحب جو ہیں وہ بہت بوڑھے ہیں. موسیٰ علیہ السلام نے ان کے جانور لیے اور ان کو جو ہے وہ پانی پلا دیا اور ان کے حوالے کر دیا. اب جب یہ جانے لگیں تو ساتھ جو ہے وہ حضرت موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے ایک دعا کی ہے، اور وہ ایک ایسی جامع دعا ہے کہ ہم سب کو پکی یاد بھی کرنی چاہیے اور مانگتے بھی رہنا چاہیے. فقال ربی انی لما انزلت الی من خیر فقیر، اے میرے رب آپ جو بھی خیر نازل کر دیں نا میں اس کا بڑا محتاج ہوں. اے میرے رب آپ جو بھی خیر نازل کر دیں میں اس کا بڑا محتاج ہوں. عجیب الفاظ ہیں، جو بھی خیر نازل کر دیں میں اس کا بڑا محتاج ہوں، گویا کہ زندگی بھر کی جو بھی ضرورت ہے وہ اس چھوٹے سے جملے کے اندر آ گئی. کیونکہ ہر خیر انسان کی ضرورت ہے، ہر بھلائی جو ہے وہ انسان کی ضرورت ہے. اس چھوٹے سے جملے کے اندر موسیٰ علیہ السلام نے جو ہے وہ ہر خیر مانگ لی اور ہر خیر مل بھی گئی. بنیادی ضرورت انسان کی کیا ہے؟ کھانا، پہننا، رہنا، اور اگر بالغ مرد ہے، بالغ عورت ہے تو شادی. اسی کی دعا سے سارے کام ہوں گے موسیٰ علیہ السلام کے. وہ خواتین گئیں اپنے گھر پہ تو والد صاحب نے پوچھا بھائی آج جلدی آ گئی ہو، اتنی جلدی تو تم جانوروں کو پانی پلا کے نہیں آتی ہو. تو انہوں نے پورا قصہ ذکر کیا کہ اس طرح سے وہاں پہ ایک نوجوان تھا، اس نے جو ہے وہ ہمارے لیے پانی کا انتظام کر دیا تو ہم جلدی آ گئے. انہوں نے کہا کہ جاؤ ان کو بلا کے لاؤ. تو ان میں سے ایک آتی ہیں، فجاءت احداهما تمشی علی استحیاء، ان میں سے ایک آتی ہیں بڑی حیا کے ساتھ چلتے ہوئے. یہاں پہ کیا صفت بیان فرمائیے خواتین کے لیے، انہیں کیسے چلنا چاہیے؟ حیا کے ساتھ چلنا چاہیے. بعض روایات سے معلوم ہوتا ہے کہ اگر کسی راستے پر چلتے ہوئے مرد بھی ہوں اور خواتین بھی ہوں تو خواتین کو کونے پہ ہو جانا چاہیے، سائڈ پہ ہو جانا چاہیے، مردوں کے درمیان میں خواتین کو نہیں چلنا چاہیے. یہاں پر بھی یہی بات پتہ چلتی ہے کہ وہ بہت ہی حیا کے ساتھ چلتی ہوئی آئیں اور کہنے لگی قالت ان ابی یدعوک، میرے والد تمہیں بلا رہے ہیں، لیجزیک اجر ما سقیت لنا، تاکہ جو ہے وہ تمہیں جو ہے تمہارے جو تم نے ہمیں پانی پلایا تھا ہمارے جانوروں کو اس کا بدلہ عطا فرما دے. چل پڑے ان کے سامنے جا کے جو ہے وہ پورا قصہ بیان کیا، انہیں کہا کہاں سے آئے ہو، بتایا کہ وہاں یہ قصہ پیش آیا تھا، میں اس طرح سے آیا ہوں. انہوں نے فرمایا کہ ڈرنے کی ضرورت نہیں ہے، اب آپ کو کوئی مسئلہ نہیں ہے. ان میں سے ایک خاتون، ان دونوں بچیوں میں سے ایک بچی نے حضرت شعیب علیہ السلام، ان کے والد جو ہے وہ پیغمبر تھے حضرت شعیب علیہ السلام، ان سے درخواست کی قالت احداهما یا ابس استحجره، اے ابا جی ان کو جو ہے نا اجرت پہ رکھ لیں، اپنے پاس ملازم رکھ لیں. ان خیر من استاجرت القوی الامین، سب سے بہترین جس کو آپ اجرت پہ رکھ سکتے ہیں، ملازم رکھ سکتے ہیں، وہ کیا ہونا چاہیے؟ طاقتور ہونا چاہیے اور امانت دار ہونا چاہیے. اس سے پتا چلا کہ انسان کو گھریلو کام کاج کے لیے جن کو ملازم رکھنا ہو تو کرائیٹیریا کیا ہونا چاہیے، کیا کرائیٹیریا ہونا چاہیے؟ قوت بھی ہو اس کے اندر، کام کر سکتا ہوں، امانت دار بھی ہو، خیانت نہ کرتا ہو. یہ دو چیزیں جس کے اندر ہوں گی تو وہ بہترین کیا سمجھا جائے گا؟ بہترین ملازم سمجھا جائے گا. اب سوال یہ ہے کہ ایک خاتون نے یہ سب کیسے جج کر لیا، کیسے انہوں نے یہ دونوں صفات پکڑ کے حضرت شعیب علیہ السلام کے سامنے رکھ دی کہ یہ کیا کہتے ہیں موسیٰ علیہ السلام کے اندر یہ دونوں باتیں پائی جاتی ہیں؟ تو روایات سے پتہ چلتا ہے کہ اصل میں جب واپسی کے لیے وہ بلا کے لا رہی تھی، جب وہ بلا کے لا رہی تھی کہ چلیے آپ کو ہمارے والد صاحب بلا رہے ہیں، تو حضرت موسیٰ علیہ السلام نے ان سے کہا کہ میں آگے آگے چلتا ہوں، تم مجھے پیچھے سے راستہ بتاتی رہنا. میں آگے آگے چلتا ہوں، تم مجھے پیچھے سے کیا کرتے رہنا؟ راستہ بتاتے رہنا. اس سے انہوں نے نکالا کہ یہ امانت دار ہے، کہ خود پیچھے نہیں چل رہے، خاتون کو آگے نہیں چلا رہے کہ اس کو دیکھتے رہیں، खातून को पीछे कर दिया कि आप पीछे से मुझे जो है वो रास्ता बताती रहिएगा। इससे उन्होंने अंदाजा लगाया कि ये खयानत करने वाला आदमी नहीं है, ये अमानतदार आदमी है। और कुव्वत तो सबने देख ही ली थी कि इतने सारे लोगों के बीच में से जो है वो जानवरों को पानी पिला दिया, कुव्वत तो पहले ही देख ली थी। तो कुव्वत भी देख ली थी और अमानत भी देख ली, इस वजह से अपने वालिद के सामने कहा कि मुलाजिम वो होना चाहिए कि जो क्या हो, जिसके अंदर ताकत भी हो और जिसके अंदर जो है वो अमानतदारी भी हो। हज़रत शुएब अलैहिस्सलाम पैगंबर थे, उन्होंने जो है वो मामला ऐसा किया, उजरत का मामला किया, मुलाजमत का किया, लेकिन उसके साथ शादी का बंधन भी बांध दिया। यूं कहा कि मैं तो अपनी दोनों बेटियों में से एक की तुमसे शादी कर दूंगा, अलबत्ता उसका महर ये होगा कि तुम जो है वो इतने अरसे तक मेरे पास मुलाजमत करो, ये महर होगा उसका। वो मुलाजमत का अरसा कितना है, 8 साल या 10 साल का, 8 साल कर लो या 10 साल कर लो, मैं तुम्हारे ऊपर जबरदस्ती नहीं करता कि तुम 10 ही साल करो, लेकिन कम से कम 8 साल तो हो गया, 8 साल तुम्हें हमारे पास क्या करना पड़ेगी, मुलाजमत करना पड़ेगी, हम तुम्हारी इससे क्या एक बेटी से तुम्हारी शादी कर देते हैं। वो दुआ के असरात नजर आ रहे हैं, जॉब भी मिल गई, शादी भी हो गई, रिहाइश भी मिल गई, सब हो गया। रब्बी इन्नी लिमा अंज़ल्ता इलैया मिन खैरिन फ़क़ीर, छोटी सी दुआ के अंदर अल्लाह सुब्हानहु व तआला ने सब काम बना दिए। हज़रत मूसा अलैहिस्सलातु वस्सलाम ने हज़रत शुएब अलैहिस्सलातु वस्सलाम से कहा, क़ाल ज़ालिका बैनी व बैनक, ठीक है ये हम दोनों के दरमियान है मामला, अय्यमल अजलैन क़ज़ैतु, दोनों में से जो सी भी मुद्दत में पूरी कर लूं, फला उद्वान अलैया, मुझ पर मेरे ऊपर कोई ज़बरदस्ती नहीं होगी, अगर मैं 8 साल के बाद जाना चाहूँ तो आप मुझे जबरदस्ती रोकेंगे नहीं, अगर मैं 10 साल पूरा करना चाहूं तो मेरी मर्जी है। वल्लाहु अला मा नकूलु वकील, और जो बातें हम कर रहे हैं उस पर अल्लाह ताला जो है वो क्या है, कारसाज है, अल्लाह पाक सारी चीजों को जो है वो क्या कर रहे हैं, देख रहे हैं, वकील हैं हमारे वो। अब ये देखिए, ये अगर कॉन्ट्रैक्ट इस तरह से बिल्कुल क्लियर कट किए जाए तो लड़ाइयां कम होगी। उमूमन हमारे क्या होता है, मामलात को जब कॉन्ट्रैक्ट किया जा रहा होता है तो उस वक्त उसके अंदर इबहाम होता है, वजाहत नहीं होती, क्लैरिटी नहीं होती, बाद में जब कोई डिस्प्यूट होता है अब फैसला नहीं हो पा रहा होता। अव्वल तो उमूमन लिखने का रुझान नहीं होता, लिखा जाए तो भी बाज़ औक़ात जो है उसकी शराइत क्लियर नहीं होती है, जिसकी वजह से मसाइल ज्यादा होते हैं। वैसे तो बददियानती की वजह से भी, बदनीयती की वजह से भी मसाइल होते हैं, लेकिन बाज़ औक़ात इस वजह से भी मसाइल होते हैं कि उसके अंदर चीज़ें क्लियर नहीं होती है। हज़रत मूसा अलैहिस्सलाम और शुएब अलैहिस्सलाम दोनों पैगंबर है ना, आगे चल के मूसा अलैहिस्सलाम ने भी पैगंबर बनना है, चीज़ों को बिल्कुल क्लियर कर रहे हैं कि ठीक है 8 साल हो 10 साल हो, जो उनसे भी मैं पूरी मुद्दत करूं, मेरे ऊपर बाद में कोई जबरदस्ती ना हो कि भाई आपने तो कहा था कि हाँ 10 साल भी चलेगा, अब 10 साल ही करके जाओ, ऐसा नहीं होगा। बहरहाल जब मूसा अलैहिस्सलाम ने मुद्दत पूरी कर ली तो अपने घर वालों को लेके जाने लगे, सख्त सर्दी थी, रास्ते में जो है वो आग नजर आई तो आग लेने के लिए चले और नबूवत लेके आ गए, अल्लाह ताला ने नबूवत अता फरमा दी, किस्सा पहले भी आ चुका है नबूवत का। फिर हजरत मूसा अलैहिस्सलाम को फिरौन के पास भेजा, फिरौन के पास गए, उसको समझाया लेकिन उसकी समझ में नहीं आई और उल्टा जो है वो अजीब व गरीब किस्म की बातें करने लगा। मूसा अलैहिस्सलाम ने जब उसको समझाया तो कहने लगा कि वकाल फिरौन या अय्युहल मलऊ मा अलिमतु लकुम मिन इलाहिन गैरी, फिरौन जो है वो अपने इर्द गिर्द जो लोग बैठे हुए थे उसके हाशिया बरदार उनसे कहने लगा, देखो भाई मुझे तो तुम्हारे लिए अपने अलावा और कोई माबूद नहीं पता। जुमला देखिए, मा अलिमतु लकुम मिन इलाहिन गैरी, मुझे तो नहीं पता तुम्हारे लिए अपने अलावा कोई माबूद, ऐसा लगता है इसे कोई 10-15 साल रिसर्च की हो उसने पहले कि कोई और माबूद है या नहीं है, फिर उसके बाद वो जो है वो क्या ला रहा है, फिगर्स निकाल के, फैक्ट्स निकाल के ला रहा हूँ कि देखो भाई मैंने तो बहुत तलाश किया है लेकिन मुझे तो अपने अलावा तुम्हारे लिए कोई और माबूद नजर नहीं आता। ये अंदाज उसका, यानी इतना हतमी अंदाज करके लोगों को अपनी तरफ मुतवज्जे करना। फजअल्ली सरहन, अब मूसा कह रहा है तो चलो ऐसा कर लो कि एक ऊंची सी इमारत बनवाओ, लाल्ली अत्तलियो इलाही मूसा, ऊपर चढ़ के देखता हूं हो सकता है मूसा का रब नजर आ जाए, ऊपर चढ़ के देखता हूं हो सकता है कि क्या हो जाए, मूसा का रब नजर आ जाए। अब क्या कहा जाए कि बेवकूफी की इंतहा कहा जा सकता है और क्या कहा जा सकता है, क्योंकि थोड़ी सी भी जो अकल रखता हो वो ये बात समझता है कि जितनी भी ऊंची इमारत बना ले आसमान तक तो नहीं पहुंच सकती है, चाहे जितनी भी ऊंची इमारत बन जाए आसमान तक तो नहीं पहुंच सकती है। तो इस वजह से यही कहा जा सकता है कि फिरौन अपनी बेवकूफी का खुद ही क्या कर रहा था, सबूत दे रहा था कि मैं बेवकूफ हूं। वह इन्नी लअज़ुन्नुहु मिनल काज़िबीन, कहते हैं कि मैं तो मूसा को झूठा समझता हूं। बहरहाल उसने जो है वो तकब्बुर किया और जमीन के अंदर जो है वो फसाद मचाया, अल्लाह सुबहानहु ताला ने उनको उठाकर जो है वो पानी के अंदर गर्क कर दिया। उसके बाद हज़रत मूसा अलैहिस्सलाम और उनकी कौम के लिए अल्लाह सुबहानहु ताला ने किताब नाजिल की, वलकद आतैना मूसल किताबा, हमने मूसा को जो है वो किताब दी, मिन बाद मा अहलकनल कुरून, बहुत सारे लोगों को हलाक करने के बाद। इस किताब की सिफत क्या थी? बसाइर लिन्नास, लोगों के लिए बसीरत पैदा करने वाली थी। वहुदन, लोगों के लिए हिदायत का जरिया थी। व रहमतन, लोगों के लिए रहमत थी। लअल्लहुम यतदक्करून, ताकि लोग क्या करें, नसीहत हासिल करें। लेकिन वही बात है कि कुरान करीम की भी ये सारी सिफात है, जिसने नसीहत हासिल करनी हो तो वही नसीहत हासिल करता है, वरना कोई नसीहत हासिल नहीं कर सकता। फिर अल्लाह सुबहानहु ताला ने ये बात बयान फरमाई है कि देखें, ये जो इतनी सारी बातें हम बता रहे हैं, ये हम ही बता रहे हैं, आपको पहले से नहीं पता थी, आप वहां पर मौजूद नहीं थे। वमा कुंत बिजानिबिल गर्बी इज़ क़ज़ैना इला मूसा अल अम्र, आप जो है वो मगरबी सिमत में मौजूद नहीं थे जब हमने मूसा अल इस्लाम के लिए सारा फैसला किया था, और आप वहां पर हाजिर नहीं थे। हमने जो है क्या कहते हैं, लोगों को बहुत सी जिंदगियां अता की, लंबी उम्र हो गई उनकी। वमा कुंत साबियन फी अहले मदीना, आप अहले मदीन के दरमियान भी मौजूद नहीं थे। तत्लु अलैहिम आयातिना, के उनके सामने तिलावत करते हो, वलाकिन्ना कुन्ना मुर्सलीन, हाँ ये हम हैं जो आपको पैगंबर बना के ये सारी बातें बता रहे हैं। गोया कि ये भी दलील है कुरान करीम के सही होने की, कि कुरान करीम वो बातें बयान कर रहा है कि जो बातें आप अपनी पर्सनल कैपेसिटी में नहीं हासिल कर सकते थे, हो ही नहीं सकता था, आपके पास ये सारा इल्म आ ही नहीं सकता था, लेकिन कुरान करीम अल्लाह सुबहानहु तआला का नाजिल करता और उसने ये सब आपको बताया है। उसके बाद अल्लाह सुबहानहु तआला ने चैलेंज किया वही कि लाएं अगर लोग जो है वो कोई चीज ला सकते हैं, इस जैसी कोई किताब ला सकते हैं, कुल फातू बि किताबिन मिन इंदिल्लाह, लाओ तुम कोई किताब ले आओ अल्लाह के पास से, हुआ अहदा मिनहुमा, जो तौरात और कुरान से ज्यादा बेहतर हो, अत्तबिउहु, मैं उसको मान लूंगा, मैं उसके पीछे चल लूंगा, इन कुंतुम सादिकीन, फइन लम यस्तजीबू लका, अगर वो ऐसा ना कर सके, फालम अन्नमा यत्तबिउना अहवाहुम, तो जान लीजिए कि ये अपनी ख्वाहिशात के पीछे चल रहे हैं, इसके अलावा और कुछ नहीं है। वमन अज़ल्लु मिम्मन इत्तबा हवाहु बिगैर हुदा मिनल्लाह, उससे ज्यादा गुमराह कौन होगा जो अपनी ख्वाहिशात की पैरवी करे अल्लाह की तरफ से हिदायत के बगैर। तो ख्वाहिशात की पैरवी जो है ये इंसान को तबाह करके छोड़ती है। हर ख्वाहिश पूरा करने की कोशिश जो है ये कभी इंसान को कामयाबी की तरफ नहीं जाने देती है। इंसान को चाहिए कि अपने ख्वाहिशात को दीन के ताबे करे, अपने ख्वाहिशात को दीन के ताबे करे। जैसा कि एक हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया भी है कि तुम में से कोई शख्स जो है वो कामिल ईमान वाला नहीं हो सकता जब तक कि अपने ख्वाहिशात को उस दीन के ताबे ना कर ले जो मैं लेके आया हूँ, अपने ख्वाहिशात को उस दीन के ताबे ना कर ले जो मैं लेके आया हूँ। तो अपनी ख्वाहिशात को हमें जो है वो दीन के ताबे करनी चाहिए, और अगर मुसलसल ख्वाहिशात के पीछे कोई शख्स चलता रहे तो अल्लाह सुबहानहु ताला फरमा रहे कि वमन अवल्लु मिम्मन तबा हवाओ, उससे ज्यादा गुमराह कौन होगा जो अपनी ख्वाहिशात के पीछे चलता रहे। इसके बाद अब सूरह कसस के छठे रुकू के अंदर अल्लाह सुबहानहु ताला ने फरमाया कि जो नेक लोग हैं जिनको हमने कुरान करीम दिया है, और जो नसीहत हासिल करने वाले हैं, और उनसे पहले जिनको किताब दी थी और वो ईमान लाने वाले हैं, यानी अहले किताब में से जो लोग ईमान लाएंगे उनको डबल अजर मिलेगा। उलाइका युतौना अजरहुम मरतैन, उनको दो मरतबा उनका अजर दिया जाएगा। पिछली किताब पर अमल करने का भी अजर दिया जाएगा जब उसका जमाना था, और कुरान करीम पर अमल करने का भी अजर दिया जाएगा जब कुरान करीम का जमाना आ गया। बिमा सबर वयदरऊन बिलहसनति सैया, इनकी चंद सिफात बयान फरमाई है कि ये वो लोग हैं जो बुराई के बाद नेकी के जरिए से उसकी तलाफी कर देते हैं। इससे पता चला कि इंसान जो है वो गलती का, खता का पुतला है, गलती उससे हो ही जाया करती है। अगर कोई गलती हो जाए तो फिर उसे क्या करना चाहिए, उसकी जगह पर कोई नेकी करके उसकी तलाफी कर देनी चाहिए। खुदा ना खास्ता मिसाल के तौर पे किसी शख्स से जो है वो बदनजरी हो गई, गलत जगह पे नजर पड़ गई, अब वो क्या करे, चार रकात नफिल पढ़ ले, अल्लाह ताला से माफी मांग ली, चार रकात नफिल भी पढ़ लिए, तो नेकी का जो है वो नेकी के जरिए से बुराई की क्या कर दी, कुछ तलाफी कर दी, या कुछ सदका कर दे अल्लाह के रास्ते में कि जिसके जरिए से क्या हो जाए, नेकी बुराई के बाद नेकी आ जाए। ये उनका अंदाज था। वयदरऊन बिलहसनति सैया وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ, हमारे दिए हुए माल में से अल्लाह के रास्ते में खर्च करते हैं। وَإِذَا سَمِعُوا اللَّغْوَ أَعْرَضُوا عَنْهُ, जब बेकार की कोई बात सुनते हैं तो उससे एराज करते हैं। جب بیکار کی کوئی بات سنتے ہیں تو اس سے اعراض کرتے ہیں. اس کے اندر بھی ہمارے لیے بہت بڑا سبق ہے. آپ کبھی دیکھیں گے کہ مجلس لگی ہوئی ہوتی ہے لوگوں کی اور ان باتوں پر بحث ہو رہی ہوتی ہے جن کا کوئی سر پیر نہیں ہوتا, کوئی حاصل وصول نہیں ہوتا. اگر 5 گھنٹے بھی ان پہ بحث کی جائے تب بھی نتیجہ کچھ نہیں ہونا. بحث برائے بحث چلتی رہے گی, نتیجہ کچھ بھی نہیں ہوگا. ٹھیک ہے, تو ایسی چیزوں سے اپنے آپ کو کیا کرنا چاہیے, بچانا چاہیے. اللہ تعالیٰ نے زندگی ہمیں ان کاموں کے لیے نہیں دی ہے, اس لیے نہیں دی ہے زندگی ہمیں. ایک ایک منٹ کا ہمیں کیا کرنا ہے, حساب دینا ہے اللہ تعالیٰ کے سامنے. اس وجہ سے وہ سمع اللغو اعرض عنہ, وہ جب بیکار بات سنتے ہیں لغو بات سنتے ہیں, اعرض عنہ, اس سے اپنے آپ کو جو ہے وہ الگ کر لیتے ہیں. وقالوا لنا اعمالنا ولکم اعمالکم, کہتے ہیں بھائی ہمارے لیے ہمارے اعمال, تمہارے لیے تمہارے اعمال, ہم تمہارے بحث کا حصہ نہیں بنتے. سلام علیکم, السلام علیکم. لا نبتغی الجاہلین, ہم جاہلوں کے پیچھے نہیں پڑتے. انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء, اللہ پاک نے اصول بیان فرما دیا حضور صلی اللہ علیہ وسلم کے سامنے کہ آپ ان کو ہدایت نہیں دے سکتے جن کو آپ چاہتے ہیں. ہدایت تو اللہ تعالیٰ جس کو چاہیں گے اس کو دیں گے. اس سے بڑی مثال کیا ہوگی کہ اپنے محبوب چچا جو ہیں ان کے سامنے ہدایت کی گفتگو رکھتے رہے لیکن اللہ تعالیٰ کی طرف سے فیصلہ نہیں تھا, نہیں ہو سکا. حضرت ابو طالب جو ہے وہ موت کے وقت ابو جہل سر پہ آ کے کھڑا ہو گیا اور اس وقت جو ہے وہ ان کو ہلا دیا اس نے کہ کیا تم اپنے والد اور عبد المطلب اور ان کے دین سے ہٹ جاؤ گے. آخر جو ہے وہ اسی طرح سے دنیا سے تشریف لے گئے. جناب نبی کریم صلی اللہ علیہ وسلم جو ہے وہ افسوس فرماتے رہے. عام الحزن کہلاتا ہے جس سال حضرت ابو طالب کا انتقال ہوا. آپ صلی اللہ علیہ وسلم کی زندگی کے اندر دو بڑی شخصیات کا ایک ہی سال کے اندر انتقال ہو گیا, حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ بھی اور حضرت ابو طالب بھی. عام الحزن کہلاتا ہے, آپ صلی اللہ علیہ وسلم کے لیے غم کا سال کہلاتا ہے, لیکن آپ کی مرضی کے مطابق جو ہے وہ ہدایت کا فیصلہ نہیں ہوا. اللہ تعالیٰ نے فرما دیا انک لا تہدی من احببت, آپ ہدایت نہیں دے سکتے ہیں جس کو آپ چاہیں. ہدایت کی بات تو کر سکتے ہیں, ہدایت نہیں دے سکتے. ہدایت کی بات تو آپ نے کرنی ہوگی, آپ کی ذمہ داری ہے, لیکن ہدایت دینا یہ آپ کا کام نہیں ہے. ولیکن اللہ یہدی من یشاء, اللہ ہی جس کو چاہتے ہیں ہدایت دیتے ہیں. وہ اعلم بالمہتدین, کون ہدایت پہ آئے گا اس سے اللہ تعالیٰ زیادہ واقف ہے. تو بعض اوقات ہم بہت جلدی فیصلے بھی کرنے لگتے ہیں. یہ جو جملہ نا وہ اعلم بالمہتدین, اللہ تعالیٰ ہدایت پانے والوں سے زیادہ واقف ہیں, تو کسی کے بارے میں ہم یہ فیصلہ کر لیتے ہیں یہ نہیں سدھرے گا, یہ نہیں تبدیل ہونے والا. اور چند سال کے بعد ہم دیکھتے ہیں کہ وہ ایسے دین کے راستے پہ چل رہا ہوتا ہے کہ عقل دنگ رہ جاتی ہے, کیا یہ وہی آدمی ہے. ٹھیک ہے, تو ہمیں یہ فیصلہ کرنے کی بھی اجازت نہیں ہے. ہمارے پاس یہ اتھارٹی بھی نہیں ہے کہ ہم کسی کو ہدایت دے دیں, اور یہ اتھارٹی بھی نہیں ہے کہ کسی کو گمراہ قرار دے دیں اور پکا ٹھکا جو ہے اس کے بارے میں فیصلہ کر دیں کہ یہ تو کبھی بھی ٹھیک ہوگا ہی نہیں. یہ بھی ہمیں جلد بازی نہیں کرنی چاہیے. وقالوا ان نتبع الهدى معك نتخطف من ارضنا, مکے کے لوگ جو ہے وہ آپ صلی اللہ علیہ وسلم کے سامنے یہ بھی اعتراض کرتے تھے, یہ بھی عذر پیش کرتے تھے کہ دیکھیں بھائی اگر ہم آپ کے ساتھ آپ کے دین پر عمل کرنے لگے تو کہیں ہمارے اوپر ادھر ادھر سے حملہ نہ ہونے لگے. اصل میں تھوڑا سا بیک گراؤنڈ کو سمجھنے کی ضرورت ہے کہ عرب کا معاشرہ جو ہے وہ قبائلی معاشرہ تھا, اور یہ قبیلے ہمیشہ آپس میں لڑتے رہتے تھے, ایک دوسرے کے قافلوں کو لوٹ لینا, ایک دوسرے کے جو ہے وہ مال مویشی لے لینا, یہ وہاں بالکل عام سی بات تھی. ان میں صرف محفوظ کون تھے؟ صرف قریش. صرف مکے والے جو ہے وہ اس وجہ سے محفوظ تھے کہ لوگ ان کی عزت کرتے تھے کہ اللہ کے گھر کی کیا کرتے ہیں, پاسبانی کرتے ہیں, اس وجہ سے ان کی عزت ہوتی تھی. اب جب آپ صلی اللہ علیہ وسلم نے ان کو اسلام کی دعوت دی, دین کی دعوت دی, تو وہ یہ کہنے لگے کہ دیکھو بھائی اب تک تو لوگ ہماری عزت کرتے ہیں اور ہماری چیزوں کو لوٹتے نہیں ہیں, اگر ہم آپ کے پیچھے چلنے پڑے تو لوگ ہماری چیزوں کو بھی کیا کرنے لگیں گے, لوٹنے لگیں گے. نتخطف من ارضنا, زمین کے اندر جو ہے وہ ہمارے اوپر بھی لوگ آنے لگیں گے اور وہ ہم سے چیزوں کو اچکنے لگیں گے. حالانکہ یہ جو ہے بات بالکل بیکار تھی. بات اس وجہ سے بیکار تھی کہ اب تک ان کو کون سی چیز سیو کر رہی تھی؟ اب تک بھی تو ان کو اللہ کی طرف نسبتی سیف کر رہی تھی نا, اللہ کے گھر کے پاسبان ہے, یہی چیز ان کو سیف کر رہی تھی. تو اللہ تعالیٰ فرماتے ہیں اولم نمکن لہم حرما آمنا یجبا الیہ ثمرات کل شیء, کیا ہم نے ان کو حرم کا اقتدار نہیں دیا؟ کیا ہم نے ان کے سپرد حرم نہیں کیا ہے جو امن کی جگہ ہے اور ہر چیز کے ثمرات وہاں پہنچ جاتے ہیں؟ یہ عجیب اللہ تعالیٰ نے صفت بیان فرمائی ہے کہ مکہ مکرمہ جو ہے وہاں زیادہ کھیتی باڑی نہیں ہوتی, کارخانے بھی نہیں ہیں, ना चीजें उगती हैं ना चीजें बनती हैं, मिलती हर चीज है, मिलती हर चीज है, उगने वाली भी हर चीज मिलती है, बनने वाली भी हर चीज मिलती है। ये अल्लाह का निजाम है। युजबा इलैहि समरात कुल्ली शय, उसकी तरफ हर चीज के समरात क्या हो जाते हैं, लेकर आए जाते हैं, लाए जाते हैं वहां पर अल्लाह की तरफ से। रिज़्क़ मिन लदुन्ना, ये हमारी तरफ से रिज़्क़ होता है। वलकिन अक्सरहुम ला यअलमून, लेकिन अक्सर लोग जो है वो समझते नहीं है। आगे फरमाए वमा उतीतुम मिन शयइन फमताउल हयातिद दुनिया वज़ीनतुहा, जो भी तुम्हें मिलता है वो दुनिया का साजो सामान है, दुनिया की ज़ेब व ज़ीनत है। वमा इंदल्लाहि खैरुन व अबका, ज्यादा बेहतर तो वो है जो अल्लाह के पास है, बाकी रहने वाला तो वो है जो अल्लाह के पास है। तो तुम इस मौजूदा के चक्कर में उसको जाया ना करो, इसकी चक्कर में उसको जाया ना करो। हम कई सारे मामलात में जब हमें यकीनी होता है कि अगर हम ये काम कर जाएं तो आखिरत में बड़ा फायदा होगा, लेकिन साथ में दुनिया का नुकसान नजर आ रहा होता है, छोड़ देते हैं सिर्फ इस वजह से कि हमें दुनिया का नुकसान नजर आ रहा होता है, हालांकि बिल्कुल श्योर होते हैं कि आखिरत का इसमें क्या है, बड़ा फायदा है। अल्लाह ताला समझा रहे हैं कि भाई अगर तुम्हें दुनिया का कुछ मिल भी गया तो थोड़ा ही तो होगा, थोड़े ऐसे के लिए तो होगा, खत्म हो जाएगा। वमा इंदल्लाहि खैरुन, जो अल्लाह के पास है वो ज्यादा बेहतर है, वह अबका, वो ज्यादा बाकी रहने वाला है। फिर क़यामत का मंजर कायम फरमाया कि वयौमा युनादीहिम फयकूल अयन शुरकाइयल्लज़ीना कुंतुम तज़ामून, अल्लाह ताला उनको पुकारेंगे, पूछेंगे कि कहाँ है वो जिनको तुम समझते थे कि वो मेरे शरीक हैं। जवाब आएगा कि जनाब वो तो गए, उन्होंने हमें गुमराह किया और हम उनके चक्कर में क्या हो गए, गुमराह हो गए। अल्लाह ताला फरमाएंगे कि बुलाओ उनको, कहाँ है वो, तो कोई जवाब उनको नहीं मिल पाएगा। अल्लाह ताला ने उसूली बात बयान फरमाई, फअम्मा मन ताबा व आमना व अमला सालिहन फअसा अन यकूना मिनल मुफ्लिहीन, जो तौबा कर ले, ईमान ले आए, अच्छे अमाल करे, तो वो उम्मीद है कि कामयाब लोगों में से होगा, वो कामयाब लोगों में से होगा। तो कामयाबी का मैयार ईमान और अच्छे अमाल है। وربك يخلق ما يشاء ويختار, तुम्हारा रब जिसको चाहता है पैदा करता है और जो चाहता है इख्तियार करता है। मा कान लहुम अलखियारा, इख्तियार उनके पास नहीं है, किसी के अपने पास इख्तियार नहीं है। जो फैसला अल्लाह पाक चाहते हैं वो करते हैं और वही नाफिज होके रहता है। अल्लाह ताला अपनी कुदरत के दलाइल बयान करते हुए आगे फरमा रहे हैं, कुल अरअयतुम इन जअल अल्लाहु अलैकुम अल-लैल सरमदन, आप इनसे कहिए कि देखो अगर अल्लाह ताला रात को हमेशा के लिए कर दें, इला यौमिल क़ियामा, क़यामत के दिन तक, मन इलाहुन गैरुल्लाह, अल्लाह के अलावा और कौन माबूद है, यातीकुम बिज़िया, जो रोशनी ला के दिखाए, अगर अल्लाह ताला तारीकी को मुसलसल कर दें कौन है जो रोशनी ला के दिखाए, अफला तस्माउन, तुम सुनते नहीं हो। कुल अरअयतुम इन जअल अल्लाहु अलैकुम अन-नहार सरमदन इला यौमिल क़ियामा, अगर अल्लाह ताला जो है वो दिन को क़यामत तक के लिए लंबा कर दें, मन इलाहुन गैरुल्लाह यातीकुम बिलैलिन, कौन है अल्लाह के अलावा जो रात लेके आए, तस्कुनून फी, जिसमें तुम्हें सुकून मिलता है, अफला तुबसरून, तुम देखते नहीं हो। यानी ये ऐसी दलाइल है कि जिनसे कोई इनकार नहीं कर सकता, कोई ये नहीं कह सकता कि जो है वो उनके अलावा कोई है जो रात को दिन से तब्दील कर दे या दिन को रात से तब्दील कर दे। इसके बाद मूसा अलैहिस्सलाम की कौम के एक सरकश आदमी का तस्करा किया और उसका नाम जो है वो मारूफ है कारून, कारून के खजाने जो है वो आज भी उर्दू में बोला जाता है। और ये असल में हज़रत मूसा अलैहिस्सलाम का रिश्तेदार था, बनी इसराइल से ताल्लुक था, लेकिन पैसे के घमंड ने जो है वो हक को कबूल नहीं करने दिया, पैसे के घमंड ने हक कबूल नहीं करने दिया। हालांकि बनी इसराइल से ताल्लुक रखता था, फिरौन की कौम से ताल्लुक नहीं रखता था। बाज रिवायत से आता है कि चचाजाद भाई था, नहीं माना। मूसा अलैहिस्सलाम ने समझाया तो नहीं माना, कहने लगा कि जो है ये माल जो है ये मेरा अपना कमाया हुआ है, ये माल जो है ये क्या है, मेरा अपना कमाया हुआ है। इन्नमा उतीतु अला इल्मिन इंदी, ये तो मुझे दिया गया है मेरे इल्म की बुनियाद पे, मैंने कमाया है, मैं क्यों जो है इसमें से कुछ दूं। अल्लाह सुबहानहु तआला ने जो है वो जब उसका इंतजाम किया तो धसा दिया उसको, उसके पूरे माल के साथ, उसके घर के साथ धसा दिया। इसकी सूरत हाल, इतना बड़ा मालदार शायद दुनिया के अंदर जो है वो इतना बड़ा मालदार ना उससे पहले कोई आया ना बाद में, क्योंकि उसके खजानों को उठाने के लिए ताकतवर मर्द नहीं चाहिए थे, उसके खजानों की चाबियों को उठाने के लिए कुरान करीम फरमा रहा है कि ताकतवर मर्दों की जरूरत पड़ती थी, खजानों की चाबियों को। इन्ना मफातिहहु لتنوء بالعصبة اولی القوة، اس کی چابیاں جو ہیں ان کو اٹھانے میں مرد طاقتور جو ہے وہ کیا ہو جاتے تھے، تھک جاتے تھے. اذ قال له قومه لا تفرح، اس کی قوم نے اس سے کہا بھی ذرا اتراؤ نہیں، ان اللہ لا يحب الفرحین، اللہ تعالیٰ اترانے والوں کو پسند نہیں کرتے ہیں. وابتغ فيما آتاك الله الدار الآخرة، اور جو اللہ نے تمہیں پیسہ دیا ہے اس سے آخرت کو تلاش کرو. اللہ نے جو پیسہ دیا ہے اس سے کیا کرو؟ آخرت کو تلاش کرو. ہمیں بھی یہی سوچنا چاہیے کہ اللہ تعالیٰ نے ہمیں ہماری اپنی حیثیت میں جو بھی دیا ہوا ہے اس پیسے کو ہم اپنی آخرت بنانے کا ذریعہ بنائیں، آخرت کمانے کا ہم اس کو کیا کریں، ذریعہ بنائیں. ولا تبغ الفساد فی الارض، زمین میں فساد نہ مچاؤ، اللہ تعالیٰ فساد مچانے والوں کو پسند نہیں کرتا ہے. اللہ پاک نے جب وہ نکلتا تھا اپنے لاؤ لشکر کے ساتھ تو کچھ لوگوں کو بہت اچھا لگتا تھا اور کچھ لوگ یہ چاہتے تھے کہ کاش ہمارے پاس بھی ایسا کچھ ہوتا. جو اہل علم تھے، وقال الذین اوت العلم، جو اہل علم تھے وہ سمجھاتے ہیں ویلکم کیا ہو گیا، پاگل ہو گئے ہو، ثواب اللہ خیر لمن آمن وعمل صالحا، اللہ کی طرف سے جو ثواب ملتا ہے نا وہ زیادہ بہتر ہے اس شخص کے لیے جو ایمان لائے اور نیک کام کرے. یہ کہا تمہیں پیسے والے اچھے لگ رہے ہیں، یہ پیسہ تمہیں جو ہے وہ اچھا لگ رہا ہے لیکن اللہ کی طرف سے جو ثواب ملتا ہے وہ کیا ہے، زیادہ بہتر ہے. ولا یلقاها الا الصابرون، لیکن اس کی طرف آئیں گے وہی جو صبر کرنے والے ہوں گے، اس کی توفیق انہیں کو ملے گی جو صبر کرنے کے لیے تیار ہوں گے. اگر وہ صبر کرنے کے لیے تیار نہ ہوئے اور پیسے کے پیچھے بھاگنا شروع کر دیا اور دوسرے لوگوں کی طرح بننے کی کوشش کر دی تو کام ہو جائے گا. اللہ تعالیٰ نے جب اس کو دھسا دیا، فخسفنا بھی وبدار الارض، اس کو اور اس کے گھر کو زمین کے اندر دھسا دیا، تو پھر کیا ہوا؟ پھر بعد میں وہ لوگ کہنے لگے اللہ نے بچا لیا، ورنہ اگر ہم بھی اس چکر میں پڑتے تو ہم بھی دھس جاتے. بعد میں کہنے لگے وَأَصْبَحَ الَّذِينَ تَمَنَّوْا مَكَانَهُ بِالْأَمْسِ، کل کو جو اس کی جگہ پہ ہونے کی امیدیں کر رہے تھے، کل کو جو اس کی جگہ پہ ہونے کی تمنا کر رہے تھے وہ کیا کہنے لگے، لَوْلَا أَمَنَّ اللَّهُ عَلَيْنَا، اگر اللہ نے ہم پر احسان نہ کیا ہوتا، لَخَسَفَ بنا، تو ہمیں بھی دھسا دیا ہوتا، ہمیں بھی کیا کر دیا ہوتا، دھسا دیا ہوتا. تو یہ پیسے والوں کو یا اپنے سے زیادہ والوں کو دیکھ کر جو ہے وہ انسان کو یہ امیدیں نہیں کرنی چاہیے کہ کاش میرے پاس بھی ایسا ہوتا. پتہ نہیں اس کی زندگی کیسی گزر رہی ہے. بعض اوقات ہمیں لوگ جو ہے وہ بہت اچھے لگ رہے ہوتے ہیں لیکن ان کی زندگی جو ہے وہ جہنم بنی ہوئی ہوتی ہے، ہمیں نہیں پتہ ہوتا. ظاہری اعتبار سے ہم یہ سوچ رہے ہوتے ہیں کہ یہ کتنا پس. ایک صاحب جو ہے وہ ایک قصہ سنانے لگے، کیا وقت ہو رہا بھائی، ایک صاحب ایک قصہ سنانے لگے کہ ایک ڈاکٹر جو ہے وہ پاکستان کے ٹاپ 3 ڈاکٹرز میں سے ایک ڈاکٹر ان کے پاس کسی طرح سے پہنچ گئے. مسئلہ کیا تھا، گھریلو زندگی کے اعتبار سے پریشانی کا شکار تھے، میاں بیوی کے جھگڑے چل رہے تھے 17 سال سے. انہوں نے کہا کہ بھائی چند دن کے لیے آپ ہمارے پاس آ جائیں، آپ کے ساتھ کچھ مسائل ہیں، آپ کا ویژن کلیئر نہیں ہے کہ آپ کہاں جانا کہاں ہے، وہ کلیئر نہیں ہے. کہنے لگے کیا ہو گیا بھائی، کیا بات کر رہا ہوں، کلیئر نہیں ہے. میں جب 17 سال کا تھا، 17 سال کی عمر کا تھا جب جو ہے وہ میں نے یہ فیصلہ کیا تھا کہ میں نے میڈیکل میں جانا ہے، اور پھر میں نے یہ فیصلہ کیا تھا کہ پاکستان کے فلاں کالج اور یونیورسٹی سے پڑھنا اور انگلینڈ کے فلاں ادارے سے جو ہے وہ میں نے اسپیشلائزیشن کرنا ہے، اور مجھے اتنے سال کے بعد پاکستان کے ٹاپ 3 ڈاکٹرز میں ہونا ہے. یہ سب میں کر چکا ہوں، تم کہہ رہے ہو کہ ویژن کلیئر نہیں ہے. میں کہا پھر بھی ویژن کلیئر نہیں ہے آپ کا، یعنی اچھے ڈاکٹر تو بن گئے، اچھے انسان نہیں بنے. اچھے ڈاکٹر تو بن گئے ٹھیک ہے، ایک سمت کے اندر تو بہت اچھے چل گئے، لیکن اچھا انسان نہیں بن سکے، کیونکہ وہ انسان صرف ڈاکٹر ہونے کا نام نہیں ہے، انسان صرف پیسہ کمانے کا نام نہیں ہے، انسان میں تو پھر وہ شوہر بھی ہے، پھر وہ والد بھی ہے، پھر وہ بیٹا بھی ہے، پھر وہ معاشرے کا ایک فرد بھی ہے. یہ ساری حیثیتیں جو صحیح نبھائے گا وہ اچھا انسان ہے نا. اگر کسی ایک چیز میں تو بہت آگے لیکن باقی چیزوں کو وہ اگنور کر رہا ہے تو وہ اچھا انسان تو نہیں ہے. بہرحال وہ نہیں سمجھ میں آئی ان کی. کہنے لگے کہ وہ جانے کے لیے اٹھے اور شارہ فیصل پہ میرا آفس تھا، وہ جاتے جاتے جو ہے وہ کھڑکی سے انہیں نیچے دوسری تیسری منزل کی کھڑکی سے نیچے روڈ پہ دیکھا کہ دو لڑکے جو ہے وہ گدھا گاڑی پہ جا رہے ہیں، گدھا گاڑی پہ جا رہے ہیں، اور وہ جو گدھے کے وہ بجاتے ہیں نا، ایک وہ بجا رہا ہے دوسرا گانا گا رہا ہے، وہ جا رہے ہیں خوب مزے سے مست ہو کے جا رہے ہیں. تو وہ میری طرف مڑے اور کہنے لگے کہ اللہ جو ہے وہ کسی کو ایسا بنا دے مجھ جیسا نہ بنائے. یہ کون کہہ رہا ہے، کون کہہ رہا ہے، ٹاپ 3 ڈاکٹرز میں سے جو ہے پاکستان کے ٹاپ 3 ڈاکٹرز میں سے جو ہے وہ کیا کہہ رہا ہے کہ اللہ تعالیٰ کسی کو ایسا بنا دے مجھ جیسا نہ بنائے. तो बाद बाहर से देख के इंसान ये समझ रहा होता कि इसकी जिंदगी बहुत शानदार है, कोई उनको आइडियलाइज भी करता होगा ना। देखने वाले ऐसे भी लोग होंगे जो उन डॉक्टर साहब को क्या करते होंगे, आइडियलाइज करते होंगे और सोचते होंगे कि हम भी क्या हो जाएं, टॉप 3 डॉक्टर्स में शामिल हो जाएं, लेकिन उनकी घरेलू जिंदगी का क्या हाल है वो कुछ नहीं पता। तो इंसान को जो है वो अल्लाह की तरफ से खैर मांगनी चाहिए कि अल्लाह हमारे लिए जो बेहतर है ना, पैसा बेहतर है तो पैसा दे दीजिए, पैसा बेहतर नहीं है तो पैसे से बचा लीजिए, क्योंकि रिवायात से मालूम होता है कि किसी को पैसा, किसी के लिए पैसा होना आजमाइश होता है और किसी के लिए पैसा ना होना आजमाइश होता है। तो कुछ नहीं पता कि क्या कैफियत हो, ये वाकया जो है वो कुरान करीम खुद बयान कर रहा है कि कल को जो लोग ये चाह रहे थे कि हम कारून की जगह पे होते, आज शुक्र अदा कर रहे हैं कि अगर अल्लाह का फजल ना होता तो आज हम धसे हुए होते कारून की जगह पे। बहरहाल इसके बाद अल्लाह सुबहानहु तआला ने फरमाया कि तिल्क दारुल आखिरा नजअलुहा लिल्लदीन ला युरीदून उलुवन फिल अर्ज वला फसादा, ये आखिरत का घर हम उनको देते हैं जो जमीन में तकब्बुर नहीं करते, बड़ा बनने की कोशिश नहीं करते, वला फसादा जमीन में फसाद नहीं मचाते। बड़ी अजीब अल्फाज हैं, ला युरीदून उलुवन, जमीन में अपने आप को कुछ बनाना नहीं चाहते हैं। ये बड़ी खतरनाक ख्वाहिश होती है कि मेरी कोई बात चले, मैं कुछ हूं, ये मैं जो है वो इंसान को क्या करती है, परेशान करती है। जैसा कि हदीस शरीफ में फरमाया कि दो भूखे भेड़ियों से भी ज्यादा खतरनाक है ओहदे की मोहब्बत और पैसे की मोहब्बत, कि बड़ा बनने की जो फिक्र होती है ना ये इंसान को बहुत परेशान रखती है। इस वजह से कि आखिर कहाँ तक बड़ा बनेगा, ये बड़ा जब थोड़ा सा बन जाता है तो उससे बड़ा नजर आता है, फिर वो वहां पहुंच जाता है तो उससे बड़ा नजर आता है, यहाँ तक कि वो ये चाहता है कि मेरे सामने तो कोई चीं भी ना करे, तो कहाँ तक जाएगा, ऐसा तो होगा नहीं, कोई ना कोई तो चीं करेगा ही, तो परेशानी के साथ जिंदगी गुजारता रहेगा। इससे बेहतर है कि इंसान क्या करे, मन तवाज़ा अलिल्लाह रफ़ाहुल्लाह, जो अल्लाह के लिए अपने आप को नीचे कर लेता है अल्लाह ताला उसको ऊंचा कर देते हैं, जो अल्लाह के लिए अपने आप को नीचे कर लेता है अल्लाह ताला उसको ऊंचा कर देते हैं। वमन तकब्बरा वज़अहुल्लाह, जो तकब्बुर करता है अल्लाह ताला उसको नीचा कर देते हैं, जैसे उर्दू में मुहावरा बोला जाता है ना, गुरूर का सर नीचा, तो अल्लाह ताला कहीं ना कहीं उसको क्या कर देते हैं, फिर नीचे ही कर देते हैं। बहरहाल इस सूरत की आखिरी आयत में अल्लाह सुबहानहु तआला ने फरमाया वला तदउ मा अल्लाह इलाहन आखर ला इलाहा इल्लाहु, अल्लाह के अलावा किसी को माबूद ना बनाओ, अल्लाह के अलावा कोई, अल्लाह के साथ किसी को ना पुकारो, अल्लाह के अलावा कोई माबूद नहीं है, कुल्लु शैइन हालिकुन इल्ला वजह, हर चीज फना हो जाएगी सिवाय अल्लाह की जात के, कोई चीज बाकी नहीं रहेगी। लहुल हुक्म, उसी का हुक्म चलता है, वह इलैही तुरजाउन, और सबने उसी की तरफ लौटना है। इसके बाद सूरह अनकबूत 20वें पारे की आखिरी सूरत है, इसमें अल्लाह सुबहान व तआला ने अपनी सिफत इब्तिला को बयान फरमाया कि हम लोगों को जो है आजमाते हैं। शुरू ही में फरमाया अहसिब अन्नास व युतरकू अन यकूलू आमन्ना व हुम ला युफ्तनून, क्या लोग ये समझते हैं कि वो ये कहेंगे हम ईमान लाए और उन पर कोई आजमाइश नहीं आएगी, ऐसा नहीं होता। अल्लाह का निज़ाम ही नहीं है कि कोई शख्स ईमान भी लाए और उसके ऊपर आजमाइश भी ना आए, किसी न किसी नौयत की आजमाइश उसके ऊपर ज़रूर ही आती है। फरमाया मन काना यरजू लिका अल्लाह फइन अजल अल्लाह ला, जिसको अल्लाह से मुलाकात की उम्मीद है आ जाएगी, अल्लाह की तरफ से फैसला आ ही जाएगा और उसकी क्या हो जाएगी, अल्लाह से मुलाकात हो ही जाएगी। ऐसे कौन लोग होंगे जो अल्लाह से मुलाकात की उम्मीदें करते होंगे कि हमारी मौत आ जाए और हम क्या करें, अल्लाह ताला से मुलाकात कर लें। आम तौर पे तो इंसान भाग ही रहा होता है कि कहीं मौत ना आ जाए, इस वजह से कि जब तक आमाल ऐसे नहीं होते ना कि अल्लाह को राजी करने वाले, तो फिर तो इंसान भागते ही है। जब अल्लाह को राजी करने वाले आमाल होते हैं तो फिर इंसान को ख्वाहिश होती है कि अल्लाह से मुलाकात हो जाए, अल्लाह ताला क्या करेंगे, एहसान फरमाएंगे, फजल फरमाएंगे। लेकिन जब इंसान मुसलसल अल्लाह को नाराज कर रहा होता है तो फिर वो यही सोचता है कि वहां जाएंगे तो वहां भी डंडे पड़ेंगे, इस वजह से भागता है मौत से। वमन जाहदा फइन्नमा युजाहिदु लिनफ्सिह, जो मुजाहदा इख्तियार करता है तो अल्लाह ही अपने ही लिए इख्तियार करता है, यानी जो अल्लाह के रास्ते की तकलीफें बर्दाश्त करता है तो वो अपने ही लिए करता है। इन्नल्लाह लगनीयुन अनिल आलमीन, अल्लाह ताला तो बेनियाज है तमाम जहानों से, अल्लाह को जरूरत नहीं है किसी की तकलीफें, किसी के मुजाहदे की किसी की भी जरूरत नहीं है, जो कर रहा है वो अपने लिए कर रहा है। इंसान को अल्लाह ताला ने मुतवज्जे फरमाया वसैन अल इंसान अबी वालिदैहि हुस्ना, हमने इंसान को ताकीद की है कि अपने वालदैन के साथ अच्छा सलूक करो, हाँ अलबत्ता अगर वो शिर्क पे मजबूर करें फिर उनकी बात नहीं मानी जाएगी। ला ताअत लि मखलूक इन फी मासियत अल खालिक, मखलूक की इताअत नहीं की जाएगी जब खालिक की मासियत हो रही हो। उन लोगों का भी जिक्र किया कि जिन पर जरा सी आजमाइश आती है तो ऐसे चीखने लगते हैं जैसे अल्लाह का अजाब आ गया, ومن الناس من يقول آمنا بالله, کچھ لوگ وہ ہیں جو کہتے ہیں اللہ پر ایمان لائے. فإذا أوذي في الله, جب اللہ کے راستے میں تھوڑی سی ایزا ہوتی ہے, تکلیف ہوتی ہے, جعل فتنة الناس كعذاب الله, تو لوگوں کی طرف سے پہنچنے والی تکلیفوں کو ایسا بنا لیتے ہیں جیسے اللہ کا عذاب ہی آ گیا ہو. حالانکہ اللہ کا عذاب تو بڑی چیز ہے, اتنا اپنے اوپر حاوی کر لیتے ہیں کہ ہمارے ساتھ تو یہ پریشانی ہو گئی, یہ پریشانی ہو گئی, ہم نے یہ چھوٹا سا نیند کا کام کیا تو یہ مسئلہ آ گیا, اور ہم نے یہ نیک کام کیا تو یہ پریشانی آ گئی. اس طرح سے جو ہے وہ پریشانیوں کا ذکر کرنے لگتے ہیں. اللہ تعالیٰ فرماتے ہیں کہ بھائی یہ تو آزمائش ہے. وَلَئِن جَاءَ نَصْرٌ مِّن رَّبِّكَ لَيَقُولُنَّ إِنَّا كُنَّا مَعَكُمْ, اور اگر اللہ کی طرف سے کسی اور کو مدد آ جائے تو کہیں گے کہ ہم تو آپ کے ساتھ ہیں. أَوَلَيْسَ اللَّهُ بِأَعْلَمَ بِمَا فِي صُدُورِ الْعَالَمِينَ, کیا اللہ تعالیٰ کو لوگوں کے دلوں کا حال معلوم نہیں ہے؟ یقین اللہ تعالیٰ کو زیادہ معلوم ہے. اس کے بعد حضرت نوح علیہ الصلوۃ والسلام کا قصہ بیان فرمایا مختصراً, کہ 950 سال تک تبلیغ کی. حضرت ابراہیم علیہ الصلوۃ والسلام کا قصہ بیان فرمایا, اور اسی کے ضمن میں فرمایا کہ وما انتم بمعجزین فی الارض ولا فی السماء, تم اللہ کو عاجز نہیں کر سکتے نہ زمین میں نہ آسمان میں, یعنی اللہ سے بچ کے کہیں بھاگ نہیں سکتے, اللہ کو ڈانچ دے کے کہیں نہیں جا سکتے. وما انتم بمعجزین فی الارض ولا فی السماء, تم جو ہے وہ عاجز نہیں کر سکتے ہو نہ زمین میں نہ آسمان میں. وما لکم من دون اللہ من ولی ولا نصیر, اللہ کے علاوہ نہ تمہارا کوئی مددگار ہے نہ تمہارا کوئی حامی ہے, کام بننے ہیں وہیں سے, اس وجہ سے ان کے ساتھ اپنے معاملات کو درست رکھو. اس کے ساتھ حضرت لوط علیہ السلام کا قصہ بھی بیان فرمایا ہے, اور یہ فرمایا کہ حضرت ابراہیم علیہ السلام کے سامنے جب فرشتوں نے ذکر کیا کہ ہم اس بستی پر عذاب کے لیے آئے ہیں, تو انہوں نے فوراً عرض کیا کہ اس میں تو لوط بھی ہیں, یعنی انہیں فکر ہوئی کہ کہیں ان کے اوپر بھی عذاب آ جائے گا. تو اللہ سبحانہ وتعالیٰ کی طرف سے فرشتوں نے جواب دیا کہ ہمیں معلوم ہے کہ اس میں کون ہے, اور ہم ان کو نکالنے کا کیا کر دیں گے, انتظام کر دیں گے. اس کے بعد شعیب علیہ الصلوۃ والسلام کا ذکر ہے, اور عاد اور ثمود کا ذکر ہے, اور اس ضمن میں اللہ تعالیٰ نے فرمایا وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ أَعْمَالَهُمْ, شیطان نے ان کے اعمال ان کو خوبصورت کر کے دکھائے, یعنی جو غلط کام میں آگے بڑھتا چلا جاتا ہے تو اس کا مسئلہ یہ ہوتا ہے کہ اس کے غلط کاموں کو شیطان خوبصورت کر کے اس کے سامنے پیش کر دیتا ہے, جس کی وجہ سے وہ سمجھتا ہے میں تو بہت اچھا کام کر رہا ہوں, بہت اچھا کام کر رہا ہوں. قارون, فرعون اور حامان کا بھی ذکر فرمایا, اور اللہ کی طرف سے آنے والے عذاب کی مختلف شکلوں کا ذکر فرمایا. فَكُلًّا أَخَذْنَا بِذَنْبِ, یہ جملہ بھی یاد رکھنے کی بات ہے, ہم نے ہر ایک کی پکڑ کی اس کے گناہوں کی وجہ سے. فَكُلًّا أَخَذْنَا, ہم نے ہر ایک کی پکڑ کی, بِذَنْبِ, اس کے گناہوں کی وجہ سے. اللہ تعالیٰ کی کسی سے نہ رشتہ داری ہے اور نہ کسی سے دشمنی ہے, اللہ کی طرف سے تو جو ہے وہ معاملات کس پہ چلتے ہیں, اعمال پہ چلتے ہیں. تو اللہ کی طرف سے اگر کسی کی پکڑ ہوتی ہے تو اس کے گناہوں ہی کی وجہ سے ہوتی ہے. فَمِنْهُمْ مَنْ أَرْسَلْنَا عَلَيْهِ حَاصِبًا, کسی پر جو ہے وہ بارش ہو رہی ہے پتھروں کی. وَمِنْهُمْ مَنْ أَخَذَتْهُ الصَّيْحَةُ, کسی کو جو ہے وہ چنگھاڑ نے اور چیخ نے آ کے ہلاک کر دیا. وَمِنْهُمْ مَنْ خَسَفْنَا بِهِ الْأَرْضَ, کسی کو زمین کے اندر دھسا دیا. وَمِنْهُمْ مَنْ أَغْرَقْنَا, کسی کو سمندر کے اندر پانی کے اندر جو ہے وہ غرق کر دیا. وَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ, اللہ نے ان پر ظلم نہیں کیا. ولیکن کانوا انفسهم یظلمون, وہ خود اپنے اوپر کیا کرنے والے تھے, ظلم کرنے والے تھے. اس کے بعد بتوں کی مثال دی اللہ سبحانہ وتعالیٰ نے کہ یہ بت جو ہیں ان کی مثال ایسی ہے جیسے کہ مکڑی کا جالا. مثل الذين اتخذوا من دون الله اولیاء, جن کو انہوں نے اللہ کو چھوڑ کر اپنا ولی بنا لیا ہے. کمثل العنکبوت, ان کی مثال جو ہے وہ مکڑی کی طرح کی ہے, مکڑی کے جالے کی طرح کی ہے, کہ کسی کام نہیں آتا, نہ سردی گرمی سے بچاتا ہے, نہ تیز ہوا سے بچاتا ہے, کسی کام سے نہیں آتا. اور دوسری جگہ فرمایا ناوہن البیوت لبیت العنکبوت, دنیا کے گھروں میں سب سے کمزور ترین گھر کس کا ہے؟ مکڑی کا ہے, کہ ذرا پھونک مارو تو کیا ہو جاتا ہے, ختم ہو جاتا ہے. لو کانوا یعلمون, اگر لوگ سمجھتے ہوں. ان اللہ یعلم ما یدعون من دونہ من شیء وہو العزیز الحکیم, اللہ کو سب معلوم ہے کہ یہ کس کس کو پکارتے ہیں. وتلک الامثال نضربها للناس, یہ مثالیں ہم لوگوں کے سامنے بیان کرتے ہیں. وما یعقلها الا العالمون, لیکن سمجھتے صرف علم والے ہیں. خلق اللہ السماوات والارض بالحق, آسمان زمین کو اللہ تعالی نے برحق پیدا کیا ہے, بیکار نہیں پیدا کیا ہے, اسی لیے پیدا کیا ہے کہ یہاں جو نیک عمل کرے گا اس کو اس کا بدلہ ملے گا, جو غلط کام کرے گا اس کو اس کا بدلہ ملے گا. ان فی ذلک آیت للمؤمنین, یقیناً اس کے اندر مومنوں کے لیے نشانیاں ہیں. اللہم لک الحمد لا نحصی ثناء علیک انت کما اثنیت علی نفسک. اللہم صل علی سیدنا و مولانا محمد و علی آل سیدنا و مولانا محمد و بارک وسلم. ربنا ظلمنا انفسنا
وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ رَبَّنَا ظَلَمْنَا أَنفُسَنَا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ رب اغفر وارحم وأنت خير الراحمين اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك وغضبك والنار اللهم قنا شرور أنفسنا ومن سيئات أعمالنا اللهم قنا شرور أنفسنا ومن سيئات أعمالنا اللهم باقية كباقية الوليد اللهم باقية كباقية الوليد اللهم احرسنا بعينك التي لا تنام وَكْنُفْنَا بِرُكْنِكَ الَّذِي لَا يُرَامُ یا اللہ ہمارے تمام گناہوں کو معاف فرما دیجئے یا اللہ ہمیں اپنے گناہوں سے سچی توبہ کی توفیق نصیب فرما دیجئے یا اللہ ہمیں گناہوں والی زندگی سے نجات عطا فرمائیے یا اللہ اپنی فرما برداری والی زندگی نصیب فرمائیے یا اللہ اپنی نافرمانی والی زندگی سے ہم سب کی حفاظت فرمائیے یا اللہ اپنی محبت اپنی اور اپنے پیارے حبیب صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرمائیے کامل اطاعت نصیب فرمائیے یا اللہ ہم سب کو کامل ایمان کامل ہدایت عطا فرمائیے یا اللہ سب کا خاتمہ کامل ایمان پر فرمائیے یا اللہ دنیا اور آخرت کی ہر خیر عطا فرمائیے ہر شر سے ہماری حفاظت فرمائیے یا اللہ دونوں جہانوں میں عافیت نصیب فرمائیے یا اللہ جتنے بھی مسلمان پریشان ہیں یا اللہ ان کی پریشانیوں کو دور فرما دیجئے یا اللہ جو بے روزگار ہیں انہیں خوب حلال روزگار نصیب فرمائیے یا اللہ جو با روزگار ہیں ان کے رزق میں حلال رزق میں برکت عطا فرمائیے یا اللہ جو بے گھر ہیں انہیں اپنے گھر عطا فرمائیے یا اللہ جو بے اولاد ہیں انہیں اولاد نصیب فرمائیے نیک صالح یا اللہ جن کی اولاد ہیں ان کی اولاد کو ان کی آنکھوں کی ٹھنڈک بنائیے صدقہ جاریہ بنائیے یا اللہ جن جن لوگوں نے ہم سے دعا کے لیے کہا ہے لکھا ہے ہم سے دعا کی امید رکھتے ہیں یا اللہ سب کی تمام جائز حاجتوں مرادوں کو پورا فرما دیجئے یا اللہ ہماری بھی تمام جائز حاجتوں مرادوں کو پورا فرما دیجئے یا اللہ اس رمضان کے اندر ہم سب کی کامل مغفرت فرما دیجئے ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی علی النبی الکریم محمد وآلہ وصحبہ اجمعین آمین برحمتک یا ارحم الراحمین